नमस्कार, रेडियो कार्यक्रम संचार तथा सूचनामा तपाईलाई स्वागत छ।
सूचना तथा संचार मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना प्रत्येक सोमबार बिहान यसै समयमा 20 मिनेट प्रसारण हुन्छ। प्रतिनिधि सभाका बैठकहरूमा सूचना तथा संचार मन्त्रालयसँग सम्बन्धित विषयहरूमा सांसदहरूले उठाउनुभएका प्रश्नहरूलाई मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जवाफ दिनुभएको सन्दर्भलाई समेटेर तयार पारिएको रिपोर्ट आज हामी प्रस्तुत गर्छौं। अनि विश्वव्यापी रूपमा सूचना प्रविधिको तीव्र विकाससँगै कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको प्रयोग पनि निकै बढेको छ। नेपालमा पनि एआईको प्रयोग बढ्दो क्रममा रहेको छ। यस सन्दर्भमा आज हामी सूचना तथा प्रविधि विज्ञ निकेश बलामीसँग कुराकानी गर्नेछौँ। कार्यक्रमको पुरै समय अवधिभर हामीसँगै रहनुहोला।
सुन सुन दिदी बहिनी, सुन दाजु भाइ, सुन्नै पर्ने कुरा छ यो विदेश जानेलाई। खेला गर्नु दलालले बेइमान गर्ला, एउटा काम भनी गयो अर्कै काम पर्ला। भरिसके परदेश नगएकै ठिक, जानै परे तालिम लिई सिक्नु एउटा सिप, जानै परे तालिम लिई सिक्नु एउटा सिप। खेतबारे छाडेर माझो परदेशी नभए हुन र, देशमै जीवन बेस हुन्छ भने परदेश नगए हुन र।
नेपाल सरकार सूचना तथा संचार मन्त्रालय।
गत साता सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले प्रतिनिधि सभा बैठकमा मन्त्रालयसँग सम्बन्धित विषयमा उठेका प्रश्नहरूको जवाफ दिनुभएको थियो। यस सन्दर्भमा तयार पारिएको रिपोर्ट अब हामी प्रस्तुत गर्छौं।
सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूमा जवाफ दिँदै गत साता मन्त्री डाक्टर तिमिल सिन्हाले संविधानले दिएको प्रेस स्वतन्त्रताको अधिकार पूर्ण रूपमा सुरक्षित रहेको र यो अधिकार कसैले हनन गर्न नसक्ने बताउनु भएको हो। उहाँले सांसदहरूले उठाउनु भएका प्रश्न र सुझावलाई मन्त्रालयले गम्भीरताका साथ लिने र सुझावका आधारमा मन्त्रालयका कामहरू प्रभावकारी बनाएर अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। बैठकको आकस्मिक, विशेष र शून्य समयमा सांसदहरूले सरकारले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउन खोजेको, चलचित्र क्षेत्र र आम संचारका क्षेत्रलाई नीति तथा कार्यक्रममा नसमेटिएको, सरकारको डिजिटल नेपाल फ्रेमवर्कको विषय कागजमा मात्रै सीमित हुने हो कि भन्ने जस्ता प्रश्नहरू गर्नुभएको थियो।
लोकतन्त्रको मेरुदण्ड मानिने संसद, न्यायालय र स्वतन्त्र प्रेसको अन्तर्राष्ट्रिय र राष्ट्रिय सिद्धान्तहरूको पालना गर्ने गराउने गहन अभिभार बोकेको सरकारले अत्यन्त छोटो समयमा स्वतन्त्र प्रेसमाथि नियन्त्रण गर्ने, यसको भूमिकालाई संकुचित गराउने नीतिहरू अघि सारेर स्वतन्त्र प्रेसको संरक्षण र विकासमा सरकार सहयोगी हुनुपर्नेमा निरंकुश चरित्र प्रदर्शन गर्नु खेदजनक हो।
सांसदहरूले उठाएका प्रश्नको जवाफमा मन्त्री डाक्टर तिमिल सिन्हाले नेपालको मीडिया क्षेत्रलाई स्वच्छ, स्वतन्त्र, जवाफदेही र गौरव गर्न सकिने गरी बलियो क्षेत्रको रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री डाक्टर तिमिल सिन्हाले संविधानले दिएको अधिकार ढुक्क भएर प्रयोग गरी आफ्नो पेशागत गरिमा र सीमाभित्र रहेर पत्रकारिता गर्न अनुरोध समेत गर्नुभयो।
सरकारले अलिकति निरंकुश चरित्र देखायो, प्रेसलाई संकुचित गराउने मनसाय हो कि नियन्त्रण गर्न पो खोजेको हो कि भन्ने प्रश्न राख्नु भएको थियो। म स्पष्ट गर्न चाहन्छु, प्रेस स्वतन्त्रता प्रति सरकार पूर्ण प्रतिबद्ध छ। यो कोही व्यक्तिले, सरकारको एउटा व्यक्तिले होइन कि संविधानले दिएको अधिकार हो। यो अधिकार सुरक्षित छ। आज, भोलि र पर्सि कसैले पनि यो अधिकार हनन गर्न सक्दैन। तर सँगै बुझ्नु पर्ने कुरा के पनि हो भनेदेखि, प्रेस स्वतन्त्रता भनेको स्वच्छन्दता होइन। प्रेस स्वतन्त्रता सँगै जवाफदेहिता पनि आउँछ। त्यहाँ भित्र पनि डुज र डन्ट्सहरू हुन्छन्। राज्यले, व्यवस्थाले एउटा महत्वपूर्ण अङ्गको रूपमा, राज्यको अङ्गको रूपमा स्वीकारेको एउटा महत्वपूर्ण क्षेत्रले आफ्नो ओजलाई, आफ्नो गरिमालाई कायम गर्ने गरी कार्य गर्दाखेरि सरकारले चाहेर पनि त्यसको विरुद्धमा केही गर्न नसक्ने व्यवस्थाका बीचमा हामी छौं। ढुक्क भएर पत्रकार मित्रहरूले आफ्नो संवैधानिक अधिकार, कानूनले दिएको अधिकार आफ्नो गरिमा र सीमाभित्र रहेर गर्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। अब यही प्रसङ्गसँग सम्बन्धित प्रेस काउन्सिललाई सशक्त बनाउने सम्बन्धमा उहाँको आग्रह थियो। मिडिया क्षेत्रको कन्टेन्ट मोनिटरिङको लागि प्रेस काउन्सिल काउन्सिललाई सशक्त बनाउने, प्रेस काउन्सिलको क्षमता अभिवृद्धि गर्न, त्यसको प्रभावकारिता बढाउन र नेपालको मिडिया क्षेत्रलाई स्वच्छ, जवाफदेही र गौरव गर्न सकिने क्षेत्रको रूपमा विकास गर्नको लागि सरकार प्रतिबद्ध रहेको छ र त्यसका लागि कार्यक्रमहरू पनि ल्याउनेछ।
सूचना तथा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले मन्त्रालयको कार्यक्षेत्र अन्तर्गत परेको चलचित्र क्षेत्र र आम संचारको क्षेत्र मार्फत योगदान गर्ने योजना रहेको पनि बताउनुभयो। यस्तै नेपालको सबै क्षेत्रहरू र खास गरी दुर्गम क्षेत्र एवं बढी व्यावसायिक कारोबार हुने क्षेत्रमा फोन र इन्टरनेट सेवाको पहुँच बढाउन र गुणस्तर सुधार्न बजेट तथा कार्यक्रम सहित आवश्यक कार्य गर्ने गराउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो। सूचनाको हकलाई प्रत्याभूत गर्दै सरकारी सूचनाहरू आधिकारिक सामाजिक सञ्जाल एवं विभिन्न सरकारी प्रणाली तथा एप मार्फत प्रदान गरिँदै आएको र नागरिक एप मार्फत सरकारी सेवाहरूमा सबैको सहज पहुँचका लागि सेवा थप गरिएको तथा सो सम्बन्धी सचेतनाका कार्यक्रमहरू भइरहेको पनि प्रश्नहरूको जवाफका क्रममा मन्त्री डाक्टर तिमिल सिन्हाले बताउनुभयो।
नीति तथा कार्यक्रममा संगीत र कला क्षेत्र नसमेटिएको बारेमा उठाउनु भएको थियो। यस सुझाव अनुसार मन्त्रालयको कार्यक्षेत्र अन्तर्गत परेको चलचित्र क्षेत्र र आम सञ्चारको क्षेत्र मार्फत योजना काम गर्ने योजना सरकारको रहेको छ। बजेट तथा कार्यक्रममा यी विषयलाई सम्बोधन गर्न मौलिक पहिचान दिलाउने गरी निर्माण हुने चलचित्रलाई प्रोत्साहन अनुदान दिने कार्यक्रम सरकारको रहेको छ। त्यसै गरी मातृभाषा र कला क्षेत्रसँग सम्बन्धित विषयवस्तुलाई समाचार सम्प्रेषण गर्न गराउन मन्त्रालय सम्बद्ध सञ्चार माध्यमहरूलाई क्रियाशील गराउने गरी बजेट तथा कार्यक्रम पनि प्रस्ताव गर्ने मन्त्रालयको योजना छ। त्यसै गरी रिमोट वर्क र डिजिटल इन्क्लुजनको बारेमा प्रश्न राख्नु भएको थियो। दुर्गम क्षेत्रमा बसेर काम गर्न सकिने डिजिटल वर्क हब तथा कम्युनिटी आइटी सेन्टर स्थापना गर्नुपर्ने सुझाव माननीय छन्। नेपालको सबै क्षेत्रहरू र खास गरी दुर्गम क्षेत्र एवं बढी व्यवसायिक कारोबार हुने क्षेत्रमा फोन र इन्टरनेट सेवाको पहुँच बढाउन र गुणस्तर सुधार्न बजेट तथा कार्यक्रम सहित आवश्यक कार्य गर्ने गराउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको छ। रिमोट वर्क सम्बन्धी सूचना प्रणाली विकास भइसकेको छ र नीतिगत निर्णय भई कार्यान्वयन हुने तयारीमा पनि रहेको छ। यसै गरी नेपाल सरकारका सम्पूर्ण कार्यहरू एकीकृत व्यवस्थापन सूचना प्रणाली GIOMS मार्फत गर्ने कार्य पनि भइरहेको छ। अपाङ्गता भएका व्यक्तिहरूको सहज पहुँच को लागि सरकारी वेबसाइटहरू वेब कन्टेन्ट एक्सेसिबिलिटी गाइडलाइन्स WCAG अनुसार पहुँचयुक्त बनाउने कार्य भएको छ र यो वर्क इन प्रोग्रेस हो। निरन्तर यसमा सुधारको कार्य गर्दै हामी अगाडि बढ्नेछौँ। सूचनाको हकलाई प्रत्याभूत गर्दै सरकारी सूचनाहरू आधिकारिक सामाजिक सञ्जाल र विभिन्न सरकारी प्रणाली तथा एप मार्फत प्रदान गरिँदै आएको छ। नागरिक एप मार्फत सरकारी सेवाहरूमा सबैको सहज पहुँचका लागि थप सेवा गरिएको तथा सो सम्बन्धी सचेतनाका कार्यक्रमहरू भइरहेको पनि म जानकारी गराउन चाहन्छु।
सूचना प्रविधि निर्यात उद्योगलाई वित्तीय सहुलियत, लगानी सहजीकरण, सरकारी सहलगानी सहित अनुसन्धान तथा नवप्रवर्तन खर्चमा कर प्रोत्साहन उपलब्ध गराइने, एकीकृत डेटा व्यवस्थापन केन्द्र, डेटा रिकभरी सेन्टर हेटौँडाको क्षमता अभिवृद्धि तथा कोहलपुरमा नयाँ डेटा सेन्टरको सञ्चालन गरी सर्भर डाउन न्यूनीकरण गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो।
खुकुलो र पारदर्शी नियमन तथा नियामकको व्यवस्था, करको दर पुनरावलोकन तथा एन्ट्री ब्यारियर्सलाई हटाएर इन्टरनेट सञ्जालको व्यापक विस्तार गर्ने सरकारको कार्यक्रम छ। यस सन्दर्भमा सूचना प्रविधि विधेयक, साइबर सुरक्षा विधेयक र AI विधेयकहरू तयारी र तर्जुमाका चरणमा रहेका छन्। नीति तथा कार्यक्रममै भएको व्यवस्थाको एक अंश म यहाँहरूलाई स्मरण गराउन चाहन्छु। सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरी सफ्टवेयर, डिजिटल सेवा, क्लाउड सेवा, साइबर सुरक्षा, हरित कम्प्युटिङ र AI कम्प्युटेसन निर्यातलाई प्रवर्धन गरिनेछ। डिजिटल पार्क, उच्च क्षमताका डेटा सेन्टर र सार्वजनिक डिजिटल इन्फ्रास्ट्रक्चर विकास गरी नेपाललाई टेक हबको रूपमा अघि बढाइनेछ। सूचना प्रविधि निर्यात उद्योगलाई वित्तीय सहुलियत, लगानी सहजीकरण, सहकारी सहलगानी सहित अनुसन्धान तथा नव प्रवर्तन खर्चमा कर प्रोत्साहनको रूपमा उपलब्ध गराइनेछ। नीति तथा कार्यक्रममा दुर्गम स्थानमा इन्टरनेट नचल्दा सरकारी कार्यालयको सर्भर डाउनको समस्याले डिजिटल नेपालको सपना कतै कागजमै सीमित हुने त होइन भनेर मान्यले प्रश्न गर्नुभएको थियो। त्यसो हुन नदिनेमा सरकार पूर्ण प्रतिबद्ध छ। अभूतपूर्व गतिमा, अभूतपूर्व लयमा यो देशको डिजिटल ट्रान्सफर्मेसनको लागि सायद यतिको गतिमा यो भन्दा अगाडि कुनै पनि सरकार लागेको थिएन। यही कुरा अनुभूत गर्ने गरी हामी यो देशमा यो देशको डिजिटल ट्रान्सफर्मेसनको लागि हरेक दिन, हरेक हप्ता, हरेक महिना काम गर्नेछौँ र त्यो अनुभूत गराउने जिम्मेवारी पनि सरकारले लिएको छ। उच्च प्राथमिकताका क्षेत्रहरू मध्ये यो डिजिटल ट्रान्सफर्मेसन पनि भएको कुरा जानकारीमा आएकै कुरा छँदैछ। एकीकृत डेटा व्यवस्थापन केन्द्र, डेटा रिकभरी सेन्टर हेटौडाको क्षमता अभिवृद्धि तथा कोहलपुरमा नयाँ डेटा सेन्टरको सञ्चालन गरी सर्भर डाउन न्यूनीकरण गर्ने कार्य सरकारले उच्च प्राथमिकता सहित अगाडि बढाएको छ। भरपर्दो इन्टरनेट तथा मोबाइल नेटवर्कको पूर्ण विकास र विस्तार गरी समस्या समाधान गर्नका लागि पनि सरकार प्रतिबद्ध छ। डे वानदेखि हामीले यो नेटवर्कको लागि, मोबाइल नेटवर्क र तपाईँको इन्टरनेट नेटवर्कको लागि एकदमै ठुलो प्राथमिकताका साथ सम्बन्धित निकायहरूलाई चाहिँ परिचालन गरेर सरकारले काम गरिरहेको छ।
सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले डिजिटल भुक्तानीलाई सुदृढ गराउने गरी आएका सांसदहरूका सुझाव उचित रहेको र यसका लागि अन्य विषयगत मन्त्रालयहरूले निर्धारण गर्न खोजेको प्रक्रियालाई सघाउने गरी सूचना प्रविधि क्षेत्रमा आवश्यक सहयोग रहने बताउनुभयो। डिजिटल नेपालको लक्ष्यलाई व्यवहारमा उतार्न इन्टरनेट सेवा नपुगेका दुर्गम बस्तीमा ग्रामीण दूरसञ्चार विकास कोष मार्फत आगामी एक वर्ष पहुँच विस्तार गर्ने स्पष्ट योजना सरकारले अघि बढाएको र सरकारी कार्यालयहरूमा देखिने सर्भर डाउन तथा कनेक्टिभिटी समस्याको समाधानका लागि डेटा सेन्टर नेटवर्क रिलायबिलिटी तथा ब्याकअप सिस्टम सुधारका कार्यक्रम समेत कार्यान्वयन गरिने विषय नीति तथा कार्यक्रममा समेटिएको र त्यसै अनुसार काम गरिने पनि मन्त्री डाक्टर तिमिल सिन्हाले सांसदहरूले उठाउनु भएका प्रश्नको जवाफमा जानकारी दिनुभयो।
सूचना तथा संचार मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना अहिले यहाँहरू सुनिरहनु भएको छ। अब हामी नेपालमा कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको प्रयोग तथा चुनौतीका सन्दर्भमा केन्द्रित रहेर सूचना तथा प्रविधि विज्ञ निकेश बलामीसँग गरिएको कुराकानी प्रस्तुत गर्छौ।
एआई को विषय छ यहाँको, विशेष गरेर एआई को टुल्सहरूलाई भन्नु पर्यो भने जस्तो के हुन सक्लान?
एआई को विभिन्न प्रकारहरू छन्। अब हामीले विभिन्न किसिमको एआई टुल्सहरू पनि चलाइरहन्छौँ, कति टुल्सहरू चाहिँ हामीले थाहा नभइकन चलाइरहन्छौँ, कुनै टुल्सहरू चाहिँ अब बल्ल बल्ल हामीले सुनेर चलाइरहेको हुन्छौँ होइन। अब यसको प्रकारमा चाहिँ जस्तो क्याटेगोरिज हेर्नु पर्दा चाहिँ जस्तै एउटा न्यारो एआई भनेको सरल भाषामा बुझ्दा त्यो हुन्छ जसमा हामीले अब जस्तै मोबाइलमा हामीले फेस अनलक गर्छौँ होइन, फिङ्गर प्रिन्टले मोबाइल अनलक हुन्छ, अब हामीले मोबाइललाई सिडी चलाउने अरू विभिन्न टुल्सहरू जुन चाहिँ अब ठुलो ठुलो कम्पनीले बनाइदिएको टुल्सहरू उनीहरूको टेक्नोलोजीमै इन्ट्रिग्रेटेड भएर आएको हुन्छ होइन, चाहिँ अब हामीले थाहा भए नभए पनि चलाइरहने टुल्सहरू भएको चाहिँ अहिले अब विशेष गरी हामीले भर्खर भर्खर नेपालमा सुनेको र चलाउन थालेको चाहिँ जेनेरेटिभ एआई भन्ने टुलको क्याटेगोरी अन्तर पर्न आउँछ होइन। नेपालमा धेरै सुन्ने र धेरैले बल्ल एआई चाहिँ यस्तो रहेछ है भनेर सुनेको चाहिँ च्याट जिपिटीबाट छ होइन। च्याट जिपिटी अब गुगल जेमिनी, माइक्रोसफ्टको कोपाइलटहरू, क्लाउडहरू टुल्सहरू जसले चाहिँ हामीले दिएको इन्स्ट्रक्सन अनुसार लेख्न सक्छ, बोल्न सक्छ, नयाँ कुराहरू बनाइदिन सक्छ, टुल्सहरू अन्तर्गत पर्न आउँछ भने चाहिँ अब बिस्तारै अब टेक्नोलोजी ग्रोथ भइरहँदा, टेक्नोलोजीमा सबै कुराहरू डिजिटल्ली भइरहँदाखेरि चाहिँ अब नेक्स्ट जेनेरेसन एआईमा चाहिँ हामी जाँदैछौँ, जहाँ चाहिँ हामीले अब एआई एजेन्ट अर एजेन्टिक एआईको बारेमा पनि कुरा गर्छ, जसमा चाहिँ अब जस्तै यो अगाडि मैले भनेको टुल्सहरूले चाहिँ हामीले केही कुराहरू दिएपछि उसले हामीलाई ब्याक टु नयाँ कन्टेन्ट दिने, नयाँ डेटा दिने, नयाँ हामीले अडाएको काम गर्ने हुन्छ भने चाहिँ अब एजेन्टिक एआईमा चाहिँ बिस्तारै अब हाम्रो बिहाफमा एआईले काम पनि गरिदिन सक्छ होइन। अब हामीलाई मिटिङ्सहरू बुक गर्नु पऱ्यो एआईले गरिदिने होइन, इमेल सेन्ड गर्नु पऱ्यो एआईले गरिदिने, सबै कुरा अटोमेसनमा लाने खालको केसेसहरू हुन्छ। यही किसिमको टुल्सहरू पनि विभिन्न डेभलप भइरहेको छ होइन। अब पहिला ठुलो ठुलो कम्पनीले बनाउने प्रडक्टमा अलरेडी इन्ट्रिगेट भएको एआईहरू हामीले चलाइरहेको हुन्छौँ, अब हामीलाई सहायता चाहे अनुसार हामीले जेनेरेटिभ एआईको टुल्सहरू चलाइरहेको छौँ र अब आगामी दिनमा अटोमेसन्सहरू गर्दा अब विभिन्न अरू देशमा त धेरै अगाडि बढिसक्यो, नेपालमा बल्ल बल्ल सुरुवात भइरहेको छ विभिन्न ठुलो सानो अर्गनाइज अर्गनाइजरहरूले गर्न थालेको छ। अब अटोमेसनमा जाँदाखेरि चाहिँ एआईको विभिन्न अर्को टुल्सहरू पनि छ।
हजुर, त्यसो भए नेपालको परिप्रेक्ष्यमा पनि नेपाललाई आवश्यकता छ एआईको?
एकदमै धेरै नै आवश्यकता छ। हामी जानुपर्ने चाहिँ अब नेपालमा पनि अब डिजिटल ट्रान्सफर्मेसनको कुराहरू गरिँदा सबै कुरा टेक्नोलोजी फोकस्ड भइरहँदाखेरि चाहिँ अब नेपाल जानुपर्ने अगाडि जानुपर्ने नेपालको लागि बाटो पनि चाहिँ अब एकदमै धेरै एआई ड्रिभन भएर चाहिँ जानु।
हजुर, कुन कुन क्षेत्रमा चाहिँ यसलाई प्रयोग गरेर बढी बेनिफिट लिन सकिन्छ त?
अब भयो भने त सबै फिल्डमा प्रयोग गर्न मिल्छ, किनकि यसको प्रयोग गर्न नमिल्ने ठाउँ नै छैन। सबै त प्रविधि भनेको सबैतिर प्रयोग गर्न मिल्छ भनेर है। अब नेपालको कन्टेक्स्टमा हेर्दाखेरि कस्तो कस्तो काममा युज भइरहेछ भन्ने केस हो। अब नेपालमा धेरै जस्तो चाहिँ इन्टरटेनमेन्ट सेक्टरमा एकदमै धेरै युज भइरहेछ मान्छेले, इन्टरटेनमेन्ट र एकाडेमिक सेक्टर भनौँ न, जहाँ चाहिँ लेख्न पर्ने कुरा, बनाउन पर्ने कुरा, इमेज बनाउनु पर्यो, भिडियो बनाउनु पर्यो, भोइस बनाउनु पर्यो, होइन टेक्स्ट बनाउनु पर्यो, यस्तो कुराहरूमा एकदमै धेरै जस्तो मिडियाले चलाइरहेको छ, रिसर्च अर्गनाइजेसनहरूले चलाइरहेको छ, एकदमै छ। अब जानुपर्ने पाटो यही पनि रह्यो। अब अलिकति इम्प्याक्टफुल सेक्टरमा जाँदाखेरि एजुकेसन, एग्रिकल्चर, हेल्थ जस्तो फिल्डहरूमा पनि अब कतिवटा ठाउँमा त राम्रोसँग हुन नै थालिसक्यो, आगामी दिनमा अझै राम्रोसँग अब त्यो नेपाल स्पेसिफिक टुल्सहरू पनि अझै धेरै डेभलप छ भनेर भन्न सकिन्छ। अब गभर्मेन्टको केसमा त अझै हुनुपर्ने भइ नै हाल्यो होइन, किनकि एआईले चाहिँ अब अहिले एआईको विभिन्न मैले टाइप्सहरू छ भनेर भनिदिँदाखेरि अब नेक्स्ट जेनेरेसन अफ एआईमा जाँदाखेरि हामी एकदम एजेन्टिक भएर जान्छौँ होइन, सबै कुरा अटोमेसन गरेर जाँदाखेरि चाहिँ अब गभर्मेन्टले गर्ने मान्छेले गर्ने कामहरू पनि अब एआईले गरिदिन सक्ने भएर चाहिँ यो फिल्डमा पनि जान सकिन्छ। अनि अब पोलिटिक्समा पनि जान सकिन्छ, किनकि अब सबै कुराहरू अल्गोरिदमले डिसाइड गर्छ, पहिला जस्तै रहेन। अब धेरै जस्तो चाहिँ सोसियल मिडियामा धेरै मान्छेको प्रेजेन्स होइन, डिजिटल्ली मोबाइलमा सबैको प्रेजेन्स हुँदाखेरि चाहिँ यो कुराहरू एफेक्ट गर्न सकिन्छ। र विशेष गरी यस्तै हो, गर्न नसक पाटो नै छैन, सबैतिर गर्न सकिन्छ। अब राम्रो कुरालाई पनि गर्न सकिन्छ, नराम्रो कुरालाई पनि गर्न सकिन्छ एआईको प्रयोग भनेको होइन। अब हामीले फोकस गर्दा चाहिँ नेपालमा चाहिँ सबैसम्म राम्रो कुराहरूको लागि चाहिँ एआई प्रयोग गरेर हाम्रो प्रोडक्टिभिटी बुस्ट गर्ने, अझै नयाँ इनोभेसन्सहरू ल्याउने, अनि हामीले देखाइरहेको सोसाइटल प्रब्लम्सहरूलाई चाहिँ सल्भ गर्नलाई चाहिँ एआई प्रयोग गर्नलाई चाहिँ अब इन्करेज गर्नु पर्यो र हामीले प्रयोग पनि त्यही हिसाबले गर्नु पर्यो।
हजुर, अब यो एआईको प्रयोग गर्नको लागि त अवश्य पनि स्किलको आवश्यकता पर्छ होइन, किनभने टेक्निकल विषय भयो, यसको लागि चाहिँ प्रविधि विज्ञहरू, प्रविधिमा अलिकति काम गरिरहेको प्रयोगकर्ता भयो भनेदेखि यसलाई चाहिँ सजिलैसँग आफूले प्रयोग गरेर बेनिफिट लिन सकिन्छ होइन त?
हजुर, त्यो भइ नै त्यो चाहिँ परि नै हाल्यो। अब किनकि अब यो एआई भन्ने बित्तिकै टेक्नोलोजी जोडेर आउने भयो, यसमा अब जोडेर आउँदाखेरि चाहिँ अब हाम्रो नेपालको कन्टेक्स्टमा बसेर हेर्दाखेरि चाहिँ अब हामीले टेक्नोलोजी भनेको चाहिँ अब धेरै सोसियल मिडियालाई बुझ्छौँ होइन, अब एआई भन्ने बित्तिकै आजभोलि मान्छेले च्याटजिपिटीलाई मात्रै बुझ्छ, तर विभिन्न प्रकार छ टेक्नोलोजीमा पनि एकदम इनडेप्थ अब कुराहरू छ। त्यो गर्दाखेरि चाहिँ सकेसम्म अब टेक्निकल कुरा हो भनेर छोड्नु भएन होइन, हामीले पनि सिक्दै जानु पर्यो। अब चलाउनलाई त्यति गाह्रो कुराहरू छैन, एकदमै सिम्पल हो, बेसिक। अब हामीले मोबाइल चलाउन आउँछ भने हामीलाई सबै कुरा गर्न आउँछ भन्ने अन्डरस्ट्यान्डिङमा चाहिँ अगाडि बढ्नुपर्ने हुन्छ।
जस्तो यसमा पनि सकारात्मक पनि छ, नकारात्मक पनि होला, के छ चुनौती के छ त्यसको?
गलत पक्षको बारेमा कुरा गर्दा जस्तै अब मान्छेहरूले जस्तै अब एआई युज गरेर आजभोलि अब स्पेसली यो मैले जेनेरेटिभ एआई भन्ने कुरा गरिरहँदाखेरि चाहिँ यसबाट मान्छेले भिडियो फोटोहरू बनाइरहँदाखेरि चाहिँ अब एकदमै धेरै अब भिडियोको केसमा नक्कली भिडियोहरू एकदमै धेरै बन्ने होइन, टेक्नोलोजिकल भाषामा चाहिँ त्यसलाई डिप फेक भनेर भनिन्छ होइन। सो मान्छेले नक्कली भिडियोहरू बनाएर मान्छेलाई एकदम हार्मफुल कन्टेन्ट गर्ने, स्पेसली महिलालाई टार्गेट गरेर कुराहरू एकदमै धेरै छ। गलत सूचनाहरू एकदमै छिटो फैलिरहेको छ, किनकि सूचना बनाउन सजिलो भयो आजभोलि र डिसेमिनेट गर्न पनि सजिलो भयो सोसियल मिडियाले गर्दा, त्यो एउटा एकदमै धेरै राखेको छ। अब डेटा प्राइभेसीको कुरा पनि एकदमै धेरै छ, अब यो हामीले सबै कुरालाई यो टेक्नोलोजी अब अनलाइनमा राखेमा दिँदाखेरि चाहिँ अब हाम्रो प्राइभेसीवाला कुराहरू एकदमै आएको छ। अनि सँगसँगै गएर अब यो एआई भन्ने कुरा अब अघि नै मैले सुरुमा भने जस्तै अब यो अब टेक्नोलोजीहरू चाहिँ कस्तो भन्छ कि धेरै मिलियन्स अफ मिलियन्स डेटामा चाहिँ ट्रेन भएको हुन्छ कि, अब अनलाइनमा भएको डेटाहरू हामीले राखेको सबै कुरा उनीहरूको एक्सेस भएको डेटामा ट्रेन भएको हुन्छ। अब तर यही कुरा चाहिँ नेपालमा लागू गर्दा अब नेपालको विभिन्न डेटाहरूमा ट्रेन नभएको हुनसक्छ, किनकि हाम्रो अब अनलाइन प्रेजेन्स हुन थालेकै धेरै भएको छैन। त्यही भएर चाहिँ अलिकति बायस पनि छ, अलिकति एआईको एआई बायस पनि हुनसक्छ नेपालको, स्पेसली फिट्री कन्टेक्स्टमा गएर हेऱ्यो भने चाहिँ अब अनि सँगसँगै अब आजभोलि धेरै आउँछ सबैले हामीले भन्छ पनि जिस्केर होइन, एआईले चाहिँ हाम्रो जागिर खाइदिन्छ भनेर, त्यो पनि केही रूपमा एकदम सही हो होइन। अब टेक्नोलोजीमै काम गर्ने मान्छेहरूको जागिर पनि धेरै यसले खान्छ भनेर एकदमै धेरै भन्छ। अब एडमिनिस्ट्रेटिभ जबहरू मैले अघि नै भनेको हुँदाखेरि सबै कुरा अटोमेट गर्न मिल्छ भनिदिँदाखेरि अब मान्छेको काम नै भएन नि त त्यहाँ. सो त्यस्तो जागिरहरू पनि जानेछ. यो चाहिँ अब एआईको भनिन्छ नि वाट क्यान गो रङ भन्ने केसमा हामीले हेर्न सक्छौँ र यो कुरालाई सुधार्दै जान पनि सकिन्छ. होइन अब राम्रो कुरालाई प्रयोग गर्न थालिसकेपछि मान्छेले यो नचाहिने कुरा नराम्रो कुरालाई प्रयोग गरेको कुराहरू चाहिँ अलिकति घट्दै पनि जान सकिन्छ र हामीले फोकस पनि यसरी नै जानु पर्यो. यो नराम्रो भइरहेको कुरालाई चाहिँ कसरी सुधार्दै जाने भनेर पनि हेर्न सक्छौँ.
उहाँ हुनुहुन्थ्यो सूचना तथा प्रविधि विज्ञ निकेश बलामी.
सूचना तथा संचारको सही सदुपयोग गरी आफ्नो जीवनशैली सहज बनाऊ.
यही अनुरोधका साथ अब आगामी सोमबार बिहान 7:25 बजे सूचना तथा संचार क्षेत्रका विषय प्रस्तुति सहित हामी आउनेछौ. तबसम्मलाई हामी सरिता खनाल, शोभा भट्टराई र नवीन दाहाल बिदा हुन्छौ. नमस्कार.